नेपालको साहित्यमा उदीयमान साहित्यकारहरूसँग केही खसखस राख्ने क्रममा यसपटक हामीले सम्पर्क गरेका छौँ कवि शर्मा श्री। काठमाडौँको बालाजुमा जन्मेर सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयमा अध्ययन गरेकी शर्मा हाल इजरायलमा विगत 7-8 वर्षदेखि कार्यरत छिन्। कविता लेखनको बारेमा तिनको भनाइ छ, मेरा भावनाहरू, मेरा उद्वेगहरू र परदेशमा एक्लो हुँदा मनबाट निस्केका उद्गारहरूलाई यहाँहरू समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु। सीता उपाट भन्ने सशक्त कविता लिएर बजारमा देखा परेकी समाश्रीको कविता सीता उपाटको सानो अंश, राम तिमी कहिलेसम्म परीक्षा लिन्छौ, आफ्नो विश्वासको, मेरो आस्थाको, तिम्रो स्वार्थको, मेरो त्यागको, तिम्रो अभिमानको, मेरो स्वाभिमानको, तिम्रो पलको, मेरो युगको, तिम्रो नामको, मेरो पूर्ण अस्तित्वको, तिम्री सीताको, मेरी मनको मनकी नारीको, भन राम कहिलेसम्म दोहोर्याउन चाहन्छु। यो रीत कवितालाई ख्याल ठट्टाको विषय नमान्ने समा विमोचनको समयमा इन्टरनेटको माध्यमबाट भन्छिन्,
तेस्रो सन्तान वंशलोचन हो, मेरो पछिल्लो सन्तान मेरो आफ्नै रहरले जन्माएकी हुँ, यो सन्तान पारिजातले मैले नजन्माएको छोरा जत्तिकै प्यारो छ मलाई, कलमै बोकेर म कविको कितामा जुबिन्छु भनेर रहरले आएकी होइन, जिम्मेवारी बोधका साथ आएकी छु, यो जोखिमको यात्रामा सचेत छु म।
संग्रहमा भूमिका लेख्ने समाका गुरु तथा नेपाली विषयका सह प्राध्यापक हरि घिमिरे समाको बारेमा यसरी भन्नुहुन्छ,
कवयित्री समाश्रीका कविताहरू मैले सुरुमा त फेसबुकमा हेरेर गरेको थिएँ, तर पछि प्राय सबै कविताहरू पढ्ने मौका पाएँ। यी सबै कविताको आधारमा उनको विचार, दर्शन, प्रस्तुतिकरणको कला अनि काव्यात्मक लयकता, जुन काव्यात्मक लय हुन्छ त्यो यो अहिलेको पुस्ताहरूले प्रयोग गर्ने भन्दा विशिष्ट खालको मैले पाएको छु। विशिष्ट खालको भनेको मतलब ज्यादै उच्च गहिराईमा, ज्यादै गहिराईमा पुगेर बिम्बहरू खोज्ने र ज्यादै गहिराईमा डुबुल्की मारेर जीवन दर्शन बुझ्न खोज्ने र समाजका यथार्थ कुराहरूलाई समाप्त खोज्ने उनको जुन कला छ त्यो कलाको म ज्यादै प्रशंसक हुँ। त्यसैले समाजले आधुनिक नेपाली कविताको यो अहिलेको क्षेत्रमा एक विशिष्ट प्रतिभा हो जस्तो लाग्छ मलाई। निश्चय उनको भर्खर भर्खरै कविता लेखिरहेको छ, उनी त्यति समाजमा प्रकटीकरण भइसकेकी पनि छैनन्, तर उनले अहिले सुरुमै वंशलोचन किताब लिएर आएपछि जुन पहलकामा चाहिँ र जुन बौद्धिक क्षेत्रमा एउटा हलचल ल्याइन् त्यो उनको काव्यात्मक प्रतिभाको विशिष्ट परिचय हो भन्ने मलाई लाग्छ।
त्यसै गरी सो संग्रह विमोचनको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसको भनाई,
यो वंशलोचन कविको कविता पढिसकेपछि म त अचम्बित भएको छु। पहिलो कृतिमा यति सशक्त कविताहरू लिएर आएको देख्दा खुसीले गदगद पनि भएको छु। म दावासँग भन्छु अहिलेसम्म लेखिएका महिला कविहरू किन नहुन् या पुरुष कविहरू किन नहुन्, होइन कवि भन्दा महिला भन्नुपर्दाखेरि केही पनि हामीले उलिनु हुँदैन, पुरुष कवि पनि हुन्छन्, महिला कवि पनि हुन्छन्, कवि पनि हुन्छन्, कवयित्री भनेर तीन लेखेका पनि छन्, सबै हुन्छन्। भनेको चाहिँ त्यही नै हो, साँगुरोमा अल्झिरहनु जरुरी छैन। पुरुष कविहरूले पनि यति हिम्मत र आँटका साथ यति जोखिम लिएर एकी कलात्मक रूपमा लेख्न सक्ने कविहरूमा मैले समाश्रीलाई भेटे। तपाईँ रिमालको कुरा गर्नुहुन्छ, अहिले वर आएर धेरै हिम्मत र आँटले भेरी बोल्डली लेख्न सक्ने, त्यो पनि कलात्मक रूपले काव्यात्मक रूपले लेख्न सक्ने सामर्थ्य र शक्ति प्रस्तुत गर्ने कविहरू अत्यन्त थोरै छन्। तिनै थोरैहरूमा गन्न औंलामा गन्न सकिने रूपमा पहिलो कविता कृति लिएर आएको देख्दा त म अचम्मित नै भएको।
यसरी नेपाली साहित्यको काव्य फाँटमा आफ्नो छुट्टै चिनारी बोकेर हिम्मत र उत्तरदायित्वका साथ पाइला हालेकी समालाई आउनुहोस् खसखस.com स्वागत गरौँ। कवि समाश्री, तपाईँलाई खसखस.com यस स्तम्भमा स्वागत छ।
हजुर नमस्कार, धन्यवाद।
सबैभन्दा पहिले तपाईँको नेपालमा भर्खरै विमोचन भएको कविता संग्रह वंशलोचनको लागि बधाई छ। इजरायलमा बसेर कविता कोर्नुभयो र त्यही बसेर नेपालमा कृति जन्माउनु भयो, कस्तो अनुभव गर्नुभयो?
भनेर खासै भन्नुपर्दा मलाई एकदम 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 खुसी लागेको छ। म खुसी छु मैले त्यही त्यो कृतिमा जुन त्यहाँ कृतिको लोकार्पण भइराख्दाखेरि पनि मैले यहाँबाट अनलाइनबाट मेरो खुसी व्यक्त गरेको थिएँ। मैले भने मेरो दुईटा सन्तान पछिको मेरो अर्को सन्तान जति मलाई त्यो दुईटा सन्तान मेरो छोराछोरी प्यारो छ त्यत्तिकै प्यारो छ त्यो र म एकदम खुसी छु।
तपाईँले तेस्रो सन्तान भन्नु भएको मतलब यो तपाईँको पहिलो साहित्यिक रचना कविता संग्रह हो त्यसो भए?
हजुर नितान्त पहिलो एकदमै पहिलो।
कविता नै किन तपाईँले हात हाल्नुभयो त आख्यानतिर पनि त हुन सक्थ्यो नि होइन तपाईँको?
हजुर मैले आख्यानतिर पनि मैले कोसिस गरेको हो नगरेको त होइन तर मेरो आख्यानमा भन्दा मैले आफूले आफू आफैले अनुभव गरेको आफैले महसुस गरेको चाहिँ कवितामा नै म अलि सक्षम छु कि जस्तो अलि मैले सक्छु कि जस्तो लागेर नै मैले कवितातिर लागेको।
भने मतलब आख्यानमा तपाईँलाई रुचि हुँदा हुँदा पनि तपाईँ आफ्नो भावहरू पोख्न सक्नु भएन, कवितामा जति सजिलोसँग पोखिनु भयो त्यति आख्यानमा गाह्रो भयो?
हजुर हजुर मैले अब त्यो त्यस्तै भन्नु पर्ला मैले जति कवितामा आफ्नो भावहरू राम्रोसँग व्यक्त गर्न सके आख्यान लेख्दाखेरि चाहिँ नि आफैलाई चित्त बुझेन अलिकति त्यही भएर।
तपाईँले अनलाइनको माध्यमबाट किताब संग्रह विमोचन गर्ने बेलामा तपाईँले के भन्नुभयो भने समयमा त्यो समयमा कलम बोकेर कवि कविको किताबमा पढ्न चाहन्न जिम्मेवारीपूर्वक आएको छु भन्नुभयो, यसको खास तात्पर्य के हो भन्नुहुन्छ हाम्रो श्रोताहरूलाई?
हजुर मैले यो भन्नुको खास तात्पर्य चाहिँ नि म मैले जति पनि साहित्यमा म आएँ अहिले पछि म धेरै पछाडि आएँ, आउनु मैले धेरै अगाडि आउनु पर्थ्यो तर म धेरै पछाडि आएँ। अब मैले यस्तो महसुस गरेर आएँ मैले आफैले यस्तो महसुस गरेर आएँ कि म सङ्ख्यामा भन्दा म गुणमा अलिकति जोड दिन्छु गुणात्मक हिसाबले म आउँछु भन्ने उद्देश्य नै हो मैले त्यो भन्नुको कारण चाहिँ।
थोरै लेख्ने तर गुणात्मक लेख्ने शब्दको थुप्रो मात्रै नलेख्ने भाव शैली विविधता बोकेको र आफ्नै पनको कविता लेखौँ भन्ने तपाईँको भावना?
भरसक भरसक मेरो कोसिस त्यही रहनेछ।
हजुर यही परिप्रेक्ष्यमा तपाईँको सीता उबाट भन्ने कविता धेरै श्रोता र पाठकहरूले मन पराएको अहिले त्यहाँनिर सुनिएको छ थाहा भएको छ।
हजुर
यो सीता उबा छ एउटा अलग धारको कविता छ वास्तवमा भन्ने हो भने पनि यो यसको बारेमा अलिकति भनिदिनुहोस् हामीलाई।
मैले यो सीता उबा चमा खासमा मैले नारी नारी सम्पूर्ण सम्पूर्ण नारीलाई चित्रण गर्न खोजेको छु। आज हिजो र भोलिको नारीहरूलाई अब नारी नारी मात्र होइन मैले त्यसैमा भनेको छु नारी नारी होइन नारी मात्र होइन नारी अब भोग्या होइन भनेको छु मैले। त्यसको तात्पर्य के भने नारी अब नारी भनेर हे दृष्टिले सधैँ अर्काको भनौँ न अब सधैँ हे दृष्टिले सधैँ नारी भनेर पिछडिएको बोलीमा अब सुन्नु पर्दैन नसुन्ने भन्ने जस्तो उद्देश्य हो मेरो त्यो भन्नुको कारण। अब प्रत्येक पल्ट जे हुँदाखेरि पनि नारीले नै त्यहाँनिर अग्नि परीक्षा दिनुपर्ने नारीले नै भोग्नुपर्ने पारिवारिक कलह पनि नारीले नै भोग्नुपर्ने यावत कुराहरू छ नि हाम्रो पितृसत्तात्मक उसमा त्यही व्यक्त गर्न खोजेको हो मैले खासमा।
वरिष्ठ साहित्यकार तुलसी दिवसले पनि यो किताबको विमोचनमा के भन्नुभएको छ भने तपाईँ एउटा आठिलो कविको रूपमा उहाँले चित्रण गर्नुभएको छ, अहिलेसम्म न पुरुष न नारी नारीवादीहरूले पनि यति आँट गर्न सकेको छैन जति तपाईँले आँट गरेर यो कविताका साथ प्रस्तुत हुनुभयो भनेर उहाँले भन्नुभएको छ, तपाईँ आफूलाई के भन्नुहुन्छ?
मैले मेरो खासै भन्दा म मैले आफ्नो मैले जुन महसुस गरेँ मैले आफ्नो समयमा आफ्नो वरिपरि आफ्नो सम्पूर्ण नारीहरूलाई अङ्गालेर सङ्घालेर नै मैले प्रस्तुत भएको हुँ। म एक्लै साहसी भएर आएको होइन। मलाई यो पुरा एउटा हुन्छ नि एउटा नारी 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 भनेर प्रत्येक पटक नारीलाई मात्रै डोमिनेट गर्ने नारी मात्रै नारी भन्ने त्यसलाई अब त्यो नारी भनेर हे भावनाले नहेरोस्। नारी भनेको स्वतन्त्र आफै पनि एउटा सक्षम हुनुपर्छ भन्ने उद्देश्य हो मेरो खासमा चाहिँ नि त्यो कविताको। म साहसी हुनु चाहिँ नि म सम्पूर्ण नारीलाई नै श्रेय दिन्छु।
कुरा के भने नारीवादी त सबैजना छन्, सबै हामीले सुन्दै पनि आएका छौँ, देख्दै पनि आएका छौँ, तर त्यो नारीवादीमा आफूलाई प्रस्तुत गर्ने तरिका के हो त भन्ने कुरामा चाहिँ तपाईँको जुन आफ्नोपन छ नि, एउटा विविध अरूभन्दा पनि अलग धारको चाहिँ कविता लिएर तपाईँ आउनुभयो, नारीवादको नारा लिएर आउनुभयो नि जुन, त्यसमा चाहिँ तपाईँको विशेषता छ भनेर हामीले पनि देख्यौँ र तुलसी दिवसले पनि त्यही भन्नुभएको हो। र विशेष गरी त मलाई पनि के भन्नु मन लाग्छ भने तपाईँलाई साँच्चीकै बधाई दिनु मन लाग्छ यो कविता, यस्तो विशेष प्रकारको कविता लिएर आउनु भएकोमा। होइन, कुरा अगाडि बढौँ, यो कविता हामीले चाहिँ तपाईँको मुखबाट पनि सुनौला। तपाईँको कविता अन्य कवितामा पढ्दाखेरि जस्तो एउटा आज चुनाव छ भन्ने सायद शीर्षक हो, त्यस कवितामा एउटा तराईका शब्दहरू पनि प्रयोग गरेका छन्, झिगुनी, रामविलास, हन्डी, इमली पानी जस्ता यी तराईमा प्रयोग गरिने शब्दहरू पनि प्रयोग गरेको छ। तपाईँ तराईसँग पनि परिचित हुनुहुन्छ भन्ने कुरा यसले दिएको हो।
म तराईको तराई म प्राय म गएको पनि छैन, मैले घुमेको पनि छैन, तर मैले यसलाई यो कविता बनाउँदाखेरि मैले एउटा मैले फेसबुक सामाजिक सञ्जालमै मैले एउटा कथा पढेको थिएँ। त्यो कथा पढ्दाखेरि मैले त्यसबाट एउटा हुन्छ नि इन्सपिरेसन, त्यसबाट इन्सपिरेसन लिएर मैले यसलाई बनाएको हो। तर मैले यो बनाउँदाखेरि मैले एउटा साथीको सहयोग पनि लिएको छु। म नढाकिकन भन्नु पर्दाखेरि कतिपय शब्दहरूलाई के भन्छ, यसलाई कसरी प्रयोग गर्ने भनेर मैले सोधेको छु। त्यसमा मेरो म एक्लैको मात्रै ऊ छैन, मेरो एकजना साथीले पनि मलाई धेरै मद्दत गर्नुभएको छ, किनभने मलाई त्यो शब्दहरू त खासै थाहा थिएन। मैले धेरै मद्दत लिएको छु मैले त्यो कविता गर्नलाई। त्यो कथा पढेँ, त्यो कथा पढिसकेपछि म एउटा त्यसलाई एउटा इन्सपिरेसन लिएर इन्सपायर भएर चाहिँ मैले त्यो कविता लेखेको हो। मैले सिकेको छु शब्द, मैले धेरै शब्दहरू चाहिँ मैले मागेको छु।
हजुर, पक्कै पनि यसमा यो स्वाभाविक कुरा हो। भन्नुको मतलब के भने तपाईँका शब्दहरू, तपाईँले गर्ने शैलीगत विविधताहरूले गर्दा तपाईँ एउटा प्राउड कविता लेख्दा माझिएको जस्तो अनुभव हुन्छ भनेर गीता त्रिपाठीले भन्नुभएको
छ।
यसमा तपाईँको आफ्नो प्रतिक्रिया?
अब म यसमा खासै त्यति जानेको छु, त्यति मलाई भन्न त म भन्न सक्दिनँ, म आफैले आफ्नो कसरी उ गरौँ र होइन। मैले सो अध्ययन चाहिँ मैले धेरै गरेको छु, मैले यो जुन यो कृति निकाल्नको लागि जुन मैले कविताहरू लेख्न थालेँ त्यसमा चाहिँ मैले धेरैभन्दा धेरै समय चाहिँ नि मैले अध्ययनमै बिताएको।
2052 सालसम्म पनि तपाईँको गुरु भूमिका लेख्ने हरि घिमिरेले पनि के भन्नुभएको छ भने तपाईँ 9-10 क्लासमा पढ्दाखेरिसम्म पनि तपाईँ कविता लेख्नुहुन्छ भन्ने कुरो उहाँलाई थाहा थिएन, म त्यति थाहा थिएन भन्नुभएको छ। भनेपछि तपाईँले के 52 साल पछि त्यसपछि मात्रै कविता लेख्न थाल्नुभएको हो या त्यतिखेर पनि लेख्नुहुन्थ्यो र उहाँलाई थाहा थिएन?
म त्यतिखेर पनि लेख्थेँ। हामी वनस्थलीमा के भयो भने त्यहाँनिर एउटा एक्स्ट्रा कार्यक्रमहरू हुँदैनथ्यो प्राय जसो भन्दाखेरि, त्यसपछि सात नागेर आठ पुगेपछि हामीलाई पढाइमै जोड दिइन्थ्यो, जसरी पनि राम्रो रिजल्ट हुनुपर्छ भन्ने कुरा हुन्थ्यो। त्यो हुँदाखेरि पनि सायद म पछाडि अगाडि आउन नसकेको हो कि त्यति बेला छिटफुट कोरिन्थ्यो, त्यतिखेर त्यति साह्रो त्यसलाई जतन नै गरिएन, त्यसको महत्त्व नै बुझिएन खास वास्तवमा भन्ने हो भने।
तर त्यसो भए तपाईँलाई कविता रुचिमा प्रोत्साहन मिलेको त्यतिखेरै हो, तपाईँका हरि गुरुहरू हरि घिमिरे दुर्गालाल श्रेष्ठहरूबाटै हो?
हरि घिमिरे सर भन्दाखेरि पनि मैले नाम लिनु पर्दाखेरि दुर्गालाल सरलाई मैले एकदमसँग नाम लिनुपर्छ। दुर्गालाल सरले हामीलाई क्लासरुमको रुममै उहाँले कविता रचेर सुनाउनु हुन्थ्यो र हामीलाई लेख्न पनि लगाउनु हुन्थ्यो। उहाँले झ्यालबाट बाहिर एकदम एकटकसँग हेरेर एउटा कल्पना गरेर ल यो विषयमा तिमीहरूले लेख भन्नुहुन्थ्यो, हामी लेख्थ्यौँ। कतिपय साथीहरूले आज पनि सम्झेर भन्नु भनेका छन् मलाई, ए तिम्रो प्रतिभा त अहिले पनि निस्केछ है, तिमी त त्यतिखेरै लेख्थ्यौ पनि उनीहरूले भनेका छ अहिले पनि मलाई। कति साथीहरूले मेसेज पठाउँछ, कमेन्टहरू गर्छ, त्यसरी त्यति बेला नै थियो भन्नुपर्छ मैले सम्झेर भन्नुपर्दा।
तपाईँले यो भनौँ न यो कविताको एउटा सशक्त मलाई लागेको कुरा धेरैले पनि त्यही भनेका छन्, सशक्त यो कविता सङ्ग्रहको कविता चाहिँ सीता उवाचन नै हो। कविता सङ्ग्रहको नाम सीता उवाचन नभइकन वंशलोचन राख्नुको कारण के हो?
वंशलोचन भनेको नारीको यथार्थ हो, त्यो नारीको स्थिति, बासको स्थिति र नारीको स्थिति जस्ताको तस्तै दुरुस्तै भएको भएर मैले त्यो कविता जन्माउँदाखेरि मलाई अति मन परेको त्यो कविता. अरू अरू पनि छ कविता मलाई मन परेको, तर मलाई एकदमै सुइटेबल लागेको, मलाई एकदमै मन परेको वंशलोचन नै. त्यही भएर मैले वंशलोचन
राखेको. र तपाईँ इजरायलमा बस्नुभयो, 7-8 वर्षदेखि इजरायल बसिरहनु भएको छ, त्यहाँ बसेर कविता कोरिरहनु भएको छ. तर तपाईँका कवितामा अरू परदेशमा बसेर साहित्य रचना गर्नेहरूमा भेटिने नोस्टाल्जिक, जुन देशप्रतिको परिवारप्रतिको नोस्टाल्जिकता छ नि, तपाईँको कवितामा भेटिँदैन. तपाईँ नोस्टाल्जिक हुनुहुन्न भन्ने त पक्कै पनि होइन, तर तपाईँ साहित्यमा त्यसरी नोस्टाल्जिक भएर नपोखिनको कारण के होला?
म कुण्ठित हुन चाहदिनँ. म कुण्ठित एकदम, म मेरो मैले जे गर्दैछु म एकदम ढक पुकाएर गर्छु, म कुण्ठा देखाउन चाहदिनँ. त्यही भएर मेरो खास कारण चाहिँ त्यही नै हो.
अब तपाईँको अहिले पहिलो सङ्ग्रह आयो बजारमा, धेरै मानिसले मन पराए, धेरै मानिसले तपाईँको प्रशंसा गरेका छन्, धेरै मानिसहरू प्रभावित भएका छन्. अब जिम्मेवारी बोध कतिको अनुभव गर्नुभएको छ तपाईँले?
मैले धेरै जिम्मेवारी बोध गरेको छु, एकदम धेरै. अब मैले यो भन्दा पनि धेरै विचार गरेर एकदम सोचेर पाइला चाल्नु जरुरी छ. मैले यो नेपाली साहित्य फाँटमा, नेपाली साहित्य समाजमा मैले यो वंशलोचन भन्दा पनि राम्रो अर्को कृति दिन सकौँ, दिन्छु भन्ने मैले आशा गरेको छु म आफै आफैलाई.
हजुर, आशा गरौँ, पक्कै पनि हामी विश्वस्त छौँ. तपाईँका यस्तै उत्कृष्ट कविताहरू रचनाहरू भविष्यमा हामीले पढ्न पाइयोस्, सुन्न पाइयोस्, यसको लागि हामी हाम्रो शुभकामना छ तपाईँलाई. तेस्रो सन्तान जन्माउनु भयो, अब चाँडै चौथो सन्तान जन्माउनुहोस्, हाम्रो शुभकामना छ. तपाईँले आफ्नो एउटा मन परेको कविता पढ्ने अनुरोध गर्दाखेरि तपाईँकै आफ्नै स्वरमा कुन कविता पढ्नुहुन्छ?
मलाई पहेँलो पात पनि मनपर्छ. खासमा धेरै छ मलाई मनपर्ने कविताहरू, एउटा पहेँलो पात पनि भयो, अनि अर्को तिमी बिना म उस्तै रहिरहे पनि एकदम मनपर्छ. म सायद तिमी बिना म उस्तै रहिरहे पढ्छु कि, अथवा छोटो म पढ्छु, सुन्ने सुन्ने पनि मनपर्छ. म सुन्ने नै पढेर पढ्छु है त. सुन्ने, आँखा त सेतु मात्र हो, देखिदिन्छ देखाइदिन्छ, वस्तुसँग क्षणभङ्गुर नाता पनि हुन्न दृश्य, अछेट्ने मस्तिष्कको देख्नुको तात्विक अर्थ, वस्तुको गुणवत्तामा निहित हुन्न बीजको लघु रूपमा समाहित विशाल वृक्ष फैलावट आँखाले देख्न सक्दैन, गल्ती मस्तिष्कले नाप्न नसक्नुमा छ, देख्नु नसक्नुमा छ, बुझ्न नसक्नुमा छ, व्यर्थ मुख ढाकछोप गर्छ, कमजोर मस्तिष्कको यावत कुरा ओकलेर पृथ्वी एक विशाल शून्य हो, ब्रह्माण्ड आफैमा शून्य छ, शून्य अस्तित्वभित्र छ, रुमल्लिरहेका हामी सधैँ गणनाभित्र पर्दछौँ, गणना गर्दछौँ ऋतु समय र कालको अबोधताको पराकाष्ठ अगणित, हामी भित्रको शून्य, शून्य भित्रका हामी निमग्न गणना गर्दैछौँ, पूर्ण कोही पनि छैन, केही पनि छैन, उषा दिन बिना अपूर्ण, दिन सन्ध्या बिना अपूर्ण, सन्ध्या रात बिना अपूर्ण, रात उषा बिना अपूर्ण, पला पलामा दौड छ सबैको सधैँ गतिवान बनेर, कोही गिर्दै उठ्छन् कोही उठ्दै गिर्छन्, साना झार माडिन्छन् बोट उखेलिन्छन् रुख काटिन्छन्, हुर्काई बढाए प्रतिफल सुन्ने, वस्तु त खोज के को लक्ष्य कहाँ प्राप्ति के जवाफ गोल दिमाग सुन्ने सत्य केवल सुन्ने. धन्यवाद.
धन्यवाद मिठो कविताको लागि सामाजी. तपाईँले इजरायलमा बस्दाखेरि एक्लो परिवेशमा रच्नुभएका यी उत्कृष्ट कविताहरूले चाहिँ एउटा नेपाली साहित्यलाई ठुलो गुण लगाएको छ भन्ने कुरा हामीले अनुभव गरेका छौँ. तपाईँका यस्तै कविताहरू फेरि भविष्यमा पनि अघि भने यस्तै सुन्न पढ्न पाइयोस्. तपाईँले खसखस .com लाई समय दिएर यो कविता पाठ गरेर आफ्ना विचारहरू राखेर रा, हाम्रा पाठक तथा श्रोताहरूको माझ परिचित हुने अझ मौका दिनुभएकोमा हामी धन्यवाद तथा आभार व्यक्त गर्दछौँ. तपाईँको उज्जवल भविष्यको कामना गर्दै हामी अहिले बिदा माग्दछौँ. धन्यवाद.
धन्यवाद खसखस .com लाई मलाई यो सुअवसर दिनुभएकोमा म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु. विशेष गरी बासुजी तपाईँलाई धेरै धेरै धन्यवाद. नमस्कार.
हजुर नमस्कार.